यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा आर्थिक सुधार कार्ययोजना जारी, अर्थतन्त्रको सुधारका लागि 6 महिनादेखि 3 वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने सीमा सहितको कार्ययोजना तय। नागढुङ्गा सुरुङ मार्गको 90% काम सम्पन्न, पुष मशान्तसम्म सञ्चालन गर्ने तयारी। बालबालिकालाई आँखाको समस्याबाट जोगाउन बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव। हुम्लाको तिलगाउँमा केही दिन अघि गएको बाढ़ी पहिरोले 5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको गाउँपालिकाको तथ्याङ्क। र अमेरिकी सरकारद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 जारी गरेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 दिएका सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना ल्याएको हो। समितिले प्रतिवेदन कार्यान्वयनका लागि क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समय सीमा सहितको कार्ययोजना तयार पारेको प्रतिवेदनमा उल्लेख छ। अर्थतन्त्र सुधारका लागि 6 महिनादेखि 3 वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समय सीमा सहित कार्ययोजना तयार पारिएको छ। मुद्रास्फीति नियन्त्रणका लागि सरकारी खर्च कटौती तथा अप्रत्यक्ष करका दरहरूमा कमी ल्याउने र भारतीय रूपियाँसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्ने काम 1 वर्षभित्र गरिसक्ने सरकारको योजना छ। यस्तै आगामी 2 वर्षभित्र विभिन्न 14 ऐन खारिज गरिसक्ने कार्ययोजनामा उल्लेख छ। त्यस्ता ऐनमा आयकर टिकट दस्तुर ऐन 2019, कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032, निजी वन जंगल राष्ट्रियकरण ऐन 2013, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2013, क्षतिपूर्ति ऐन 2019, वीरता उन्मूलन ऐन 2016 लगायत रहेका छन्। ज्येष्ठ नागरिक भत्ता पाउने उमेर 70 वर्ष कायम गर्ने तथा भत्ता पाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने काम 1 वर्षभित्र गरिसक्ने उल्लेख छ। लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोष जस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट आगामी 6 महिनाभित्र हटाइसक्न भनिएको छ। नेपाल वायु सेवा निगमको पुनर्संरचना गरी बाह्य रणनीतिक साझेदार भित्राएर व्यावसायिक ढंगले व्यवस्थापनको काम आगामी 2 वर्षभित्र गरिसक्ने भनिएको छ। यस्तै दुग्ध विकास संस्थानलाई सबै प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्ने काम आगामी 2 वर्षभित्र गरिसक्ने भनिएको छ। विज्ञहरूले बालबालिकालाई आँखाको समस्याबाट जोगाउन बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभएको छ। विश्व मायोपिया सचेतना सप्ताह को सन्दर्भमा आँखा रोग विशेषज्ञहरूले मायोपिया अर्थात टाढा भएका वस्तु हेर्न कठिनाई हुने आँखाको समस्या हुन नदिन बालबालिकालाई स्क्रीनबाट टाढा राख्नुपर्ने बताउनु भएको हो। यस वर्षको सचेतना सप्ताहको नारा स्क्रीन तल आँखा माथि अर्थात स्क्रीन तल राखौं, दृष्टिमाथि उठाउं र मायोपियाबाट बचौं रहेको छ। तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विशेषज्ञ डाक्टर सिर्जना अधिकारीले मायोपियाको समयमा नै पहिचान गर्नका लागि अनिवार्य दृष्टि परीक्षण गर्न जरूरी हुने बताउनुभयो। डाक्टर अधिकारीले बालबालिकाको समय समयमा आँखा जाँच गर्नुका साथै प्रत्येक दिन बाहिरी वातावरणमा 2 घण्टा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो। सप्ताहका अवसरमा तिलगंगाले काठमाडौँ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ। बाढ़ी पहिरोका कारण हुम्लाको तिलगाउँमा 5 करोड़ बढ़ीको क्षति भएको छ। गत जेठ 1 गते राति आएको बाढ़ीले उत्तरी हुम्लाको नामखा गाउँपालिका 6 को तिलगाउँमा 5 करोड़ बढ़ीको क्षति भएको नामखा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बताउनुभयो। बाढ़ी पहिरोपछि तिलगाउँको खानेपानी, विद्युत, सिंचाई कुलो, काठे पुल, खेतीयोग्य जमीन लगायतको संरचनामा 5 करोड़ बढ़ीको क्षति भएको उहाँले बताउनुभयो। तिलगाउँमाथि करिब 5,350 मिटरको उचाइमा रहेका 2 हिमथाल भाँसिँदा आएको बाढ़ी पहिरोले 5 काठे पुल, 50-55 हेक्टर खेतीयोग्य जमीन, 4 सिंचाई कुलो, गाउँको खानेपानी आयोजना र 15 किलोवाटको रघु जलविद्युत लगायतका संरचनामा क्षति पुगेको हो। 18 घर परिवारका 33 पहिरोबाट विस्थापित भएका छन्। यसपटक सरदर भन्दा बढ़ी वर्षा हुने भएपछि डेंगी संक्रमण समेत बढ़ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यसपटक मनसूनमा सरदर भन्दा बढ़ी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ़ने इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगी सार्ने लामखुट्टे फस्टाउने भएकाले पानी संकलन हुने टायर, गमला जस्ता ठाउँ अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा भन्दै महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मको आत्म अनुशासन, करूणा, सहिष्णुता र अहिंसाको शिक्षालाई सबैले व्यवहारमा उतार्नुपर्ने बताउनु भएको छ। 47 लामा देश दर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई आज शीतल निवासमा सम्बोधन गर्नुहुँदै उहाँले मूर्त र अमूर्त बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हित हुने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाली समाजमा बौद्ध शिक्षा साधना र सांस्कृतिक जागरणका क्षेत्रमा गुम्बा विकास समितिले पुर्याउँदै आएको योगदान सराहनीय छ भन्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्ने अभियानमा एमाले रहेको बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालको 10 राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब कसैले चाहँदैमा राजतन्त्र नफर्कने भएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले अबको 14 महिनापछि आफूले राजीनामा गरेर कंग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट पार्नुभयो। युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै एमाले पार्टी अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको न्यायोचित व्यवस्थापन हुने भएकाले लुछाचुण्डी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। जेठ 11 चल्ने महाधिवेशनका लागि देशभरबाट करिब 2,000 प्रतिनिधि रहेको संघले दावी गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानूनको आधार कंग्रेसले तयार पारेको बताउनु भएको छ। कंग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उहाँले कंग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन, श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संसदबाट पारित गराएको बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको संगठन गर्ने अधिकार सम्बन्धी अभिसन्धि 87 नेपालले पारित गर्नुपर्ने एवं संवैधानिक श्रम आयोग गठन हुनुपर्ने कुराका साथै श्रम कानून परिमार्जन गरी कार्यान्वयनमा ल्याउन कंग्रेसले पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। शिक्षा र निजामती विधेयक अघि बढ़ाउने विषयमा पनि पार्टी दृढ़ रहेको सभापति देउवाले दोहोर्याउनुभयो। राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकतामा राखी युवा जनशक्तिलाई स्वदेशमै रोजगार दिन पहल गरिने सभापति देउवाले बताउनुभयो। बाँकेमा पहिलो पटक व्यावसायिक रूपमा स्ट्रबेरी खेतीको शुरूआत गरिएको छ। सामान्यतया चिसो मौसममा उत्पादन हुने स्ट्रबेरी पहिलो समय भारतको हिमाचलबाट बिरूवा ल्याएर तराईमा पनि खेती शुरू गरिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बैजनाथ गाउँपालिका एक च्यामाका 46 वर्षीय सर्पराज बस्नेतले करिब 6 कट्ठा जमिनमा स्ट्रबेरी खेती गर्नु भएको छ। बस्नेत पशुपंक्षी कृषि फर्म मार्फत सर्पराज दम्पतिले गत वर्ष 6 लाख रूपियाँ लगानी गरेर 9,000 बोट लगाउनु भएको थियो। बस्नेत दम्पतिले करिब 35 क्विन्टल स्ट्रबेरी बिक्री गरिसक्नु भएको छ। मेहनत र परिश्रमले लगानीको दोब्बर आमदानी हुने भएपछि उहाँहरू सन्तुष्ट हुनुहुन्छ। स्वयं फर्ममा किन्न आउनेदेखि स्थानीय बजार र अन्य जिल्लासम्म पनि बस्नेत दम्पतिको उत्पादन पुगिरहेको छ। श्रीमती शारदा बस्नेत
आउनु त यहाँ टाढा टाढाको आउनुभयो, खान अथवा फर्म हेर्नको लागि बर्दिया कैलालीसम्मको पुग्नुभयो यहाँ हेर्न। त्यसपछि पठाउने क्रममा हामीले व्यापारीहरूलाई सुर्खेतसम्म पठायौं र यही कोलपुर नेपालगंज कृषि बजारहरूमा पनि पठायौं।
छिमेकीले गाउँमै स्ट्रबेरी उत्पादन गरेपछि गाउँलेहरू पनि खुशी छन्। स्ट्रबेरीको नामै नसुनेका गाउँले आफ्नै आँखा अगाडि लटरम्म फलेको देख्दा दङ्ग छन्। स्थानीय नन्दा थापा मगर
स्ट्रबेरी भन्ने मलाई थाहै थिएन कि, मैले खाँदा पनि खाएको थिएन। पछि यहाँ लगाएर अब यति धेरै खेती भयो, खेती भइसके पछाडि बिजनेस सुरु भइसके पछाडि म यहाँ आएर खाँदा चाहिँ मलाई एकदम राम्रो लाग्यो।
सर्पराज र शारदाको मेहनत देखेका छिमेकीहरूलाई आफूहरूले पनि केही गर्नुपर्छ भन्ने लागेको छ। सुरुमा स्ट्रबेरी खेती सफल हुने विश्वास नगरेका उनीहरू अहिले भने आफूहरू समेत प्रेरित भएको बताउँछन्। बैजनाथ च्यामाकै वीरबहादुर थापा मगर र जीवन कुमार नेपाली
यो खेती हामीले पनि केही गरौं जस्तो पनि लागिरहेछ। सबैले यस्तै मन तन दिएर यस्तै गर्नु भए बाहिर अरूको देशमा अन्य ठाउँमा गएर दुःख गर्न पर्दैन जस्तो लाग्छ मलाई चाहिँ, राम्रो हो।
सर्पराज दम्पतिले जेन तेन कड़ा मेहनत गरेर स्ट्रबेरी खेतीमा सफलता हासिल गरे पनि सहयोग अनुदान र तालिम पाउन सके अझ सहज हुने अपेक्षा गरेका छन्। कृषि कर्म गरिरहेका आफू जस्ता किसानलाई प्रोत्साहित गर्नुपर्ने उनीहरूको भनाइ छ। पुनः एकपटक शारदा बस्नेत
यसको बारेमा सरकारले हामीलाई अलिकति तालिम दिएको भए एकदम हामीलाई राहत पुग्थ्यो होला। त्यसपछि सरकारलाई कृषितिर अलिकति नजर लगाउनु पर्छ भन्ने जस्तो लाग्छ कि मलाई। सबभन्दा हामीलाई चाहिएको भनेको घेरबारको आवश्यकता छ। यदि घेरबारको अलिकति अनुदान दिएको भए पनि
व्यावसायिक रूपमै खेती किसानी गरेर आफ्नै गाउँठाउँमा केही गर्ने दृढताका साथ आत्मनिर्भरको बाटोमा हिँडेका किसानलाई प्रोत्साहन गर्न जरूरी छ। त्यसमा पनि जिल्लामै पहिलो पटक स्ट्रबेरी खेती गरेका बस्नेत दम्पति प्रेरणाका स्रोत हुन्। त्यसैले उनीहरूको हौसला बढाउन पनि आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
गृहमन्त्री रमेश लेखकले मधेस प्रदेश अन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाईका साथ रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेशको विभागीय मन्त्रालयद्वारा आज जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले खुल्ला सीमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी लगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थिति अनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहीको बीच भेटवार्ता भएको छ। टोकियो स्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ। भेटका क्रममा मन्त्री डाक्टर राणाले नेपालको आर्थिक सामाजिक लगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोग लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीति मार्फत आर्थिक वृद्धि र गरीबी निवारण, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघु पन्तले बदलिदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता एआईको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एशियाको पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथाको 29 स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पन्तले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइन मार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। कार्यक्रमको प्रमुख विषयवस्तु डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आम संचार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले एआईलाई चुनौती होइन अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आम जनतालाई आग्रह गर्नुभएको छ। माओवादी केन्द्रले थालेको मध्यपहाड़ी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनजागरण अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढंगले अघि बढ़ने बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको पनि उल्लेख गर्नुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले समाचार र कार्यक्रमलाई जनता केन्द्रित बनाउनु पर्नेमा सरोकारवालाले जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालले आज रेडियो नेपाल र नेपाल टेलिभिजनमा आयोजना गरेको छुट्टा छुट्टै बहस कार्यक्रममा समाजका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागीहरूले पीएसबीले मुलुकको विविधताभित्र राष्ट्रिय एकता तथा सद्भाव अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। बहसमा सहभागी ज्येष्ठ नागरिक, महिला, दलित, युवा, पर्यटन, उपभोक्ता हक अधिकार, साहित्य, विपद, गीत संगीत, उद्योगी व्यवसायी, खेलकूद र विभिन्न भाषाका प्रतिनिधिहरूले पीएसबीले लोकतन्त्रको संस्थागत विकास र सुशासनमा टेवा पुर्याउने गरी आम जनतालाई सुसूचित गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीको विश्वव्यापी मूल्य मान्यता र नेपालको आफ्नै विशिष्टतामा आधारित भएर जनता केन्द्रित प्रसारणमा अघि बढ़न सरोकारवालाको अपेक्षा तथा सुझाव महत्वपूर्ण हुने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समिति सदस्य अनिता गुरूङ र फूलमान बल तामाङले सरोकारवाला क्षेत्रका सहभागीहरूबाट प्राप्त सुझाव मननयोग्य भएको र संस्थालाई नागरिक केन्द्रित भएर अघि बढ़ाउन प्रेरणा मिलेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले गौरवमय इतिहास बोकेका दुवै संस्थाले नागरिकसँग जोड़िएर थप प्रभावकारी कार्यक्रम उत्पादन गर्ने उल्लेख गर्नुभयो। दुवै संचार संस्थाले विषयवस्तुमा विविधता र विशिष्टता कायम गर्दै प्रदेशदेखि स्थानीय तहसम्मको पहुँच र प्रभावलाई प्राथमिकता दिएका छन्। विश्वव्यापी रूपमा विस्तार भइरहेको अत्याधुनिक सूचना प्रविधिमा किशोरी तथा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन्। नेपाल दूरसंचार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसंचार संघले आज ललितपुरमा गरेको गर्ल इन आईसीटी सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका रियालले सरकारले सबै किशोरी तथा महिलाहरूमा प्रविधिको पहुँच पुर्याउने गरी काम गरिरहेको बताउनुभयो। समारोहमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सरकारले विद्यालय तहदेखि नै बालबालिकालाई सूचना प्रविधिमा अभ्यस्त हुने गरी कार्यक्रम गरिनुपर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनले सबै अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक लगाएको छ। अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले कानून सम्मत काम गर्न विफल भएकोले हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको उल्लेख गर्नुभएको छ। ट्रम्प प्रशासनले हार्वर्डले हिंसा तथा यहुदी विरोधी भावना फैलन दिएको र क्याम्पसमा चिनिया कम्युनिष्ट पार्टीसँग समन्वय गरेको आरोप लगाएको छ। भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अन्य विश्वविद्यालयमा ट्रान्सफर लिनुपर्ने पनि उहाँले एक्स मार्फत जानकारी दिनुभएको छ। सूर्यबाट यो वर्ष सबैभन्दा ठूलो सौर्य ज्वाला निस्किएको नासाले जनाएको छ। वैज्ञानिकहरूका अनुसार सूर्यबाट त्यसरी ज्वाला निस्किने क्रम बढ़ेको र ज्वालाको तस्वीर नासाको सोलर डायनामिक्स अब्जर्भेटरीले खिचेको अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले जनाएको छ। यस्तो उच्च सक्रियता देखाउँदा सूर्यबाट चार्जयुक्त कणहरूको निरन्तर प्रवाह हुन्छ र त्यो पृथ्वीसम्म आइपुग्छ। सौर्य आँधीले पृथ्वीमा प्रयोग हुने प्रविधिलाई पनि हानि पुर्याउन सक्छ र कहिलेकाहीँ विद्युत आपूर्ति नै अवरूद्ध गरिदिन सक्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा देशको पूर्वी नाका काँकड़ भित्ताबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ। 10 महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चिया निर्यात 46.10% वृद्धि भएको हो। यस अवधिमा अलैंची र अदुवा जस्ता वस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको मेची भन्सार कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार 10 महिनाको अवधिमा 3,68,22,00,000 मूल्य बराबरको 13,886 मेट्रिक टन चिया निर्यात भएको छ। वैशाख मसान्तसम्म अलैंची 3.36% घटेर 6,33,25,00,000 रूपियाँ बराबरको निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। यस अवधिमा अदुवा निर्यात 49.40% घटेको छ। मेची भन्सार नाकाबाट चालू आर्थिक वर्षको 10 महिनामा 21,45,93,00,000 मूल्य बराबरका विभिन्न माल वस्तुहरू निर्यात भएको छ। तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट शुक्रबारबाट काठमाडौँमा शुरू भएको छ। उद्घाटन कार्यक्रममा वक्ताहरूले जीवनमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश विश्वभर फैलाउन सके नेपालको पर्यटनको आयाम नै परिवर्तन गर्न सकिने बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नाटाको आयोजनामा शुरू भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयो। नागडुङ्गामा निर्माण सम्पन्न भएको सुरुङ मार्ग आगामी पुषपछि मात्र सञ्चालनमा आउने भएको छ। अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी 6 महिनाभित्र सुरुङ मार्ग सञ्चालनमा आउने गरी तयारी भइरहेको आयोजनाले जनाएको छ। हाल कुल 90% भौतिक प्रगति गरी 10% काम मात्र बाँकी रहेको नागढुङ्गा सुरुङ मार्गमा उपकरण जडानको संयोजन गरिरहेको आयोजनाको परामर्शदाता संस्था निपन कोइका इन्जिनियर रमेश प्रसाद कोइरालाले बताउनुभयो। हेटौडा औद्योगिक क्षेत्रमा थप 4 नयाँ उद्योग सञ्चालनमा आएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेश नेपालले गत वैशाखदेखि लक्की पोली इण्डस्ट्रीज टोटल प्याकेजिङले उत्पादन थालेका छन्। गत माघदेखि 3 ग्रुपले रंगीन तथा सादा कर्कट पाता र बाबा म्यानुफ्याक्चरले टिनका बाकस निर्माण गर्न थालेका छन्। औद्योगिक क्षेत्रमा हाल 10 उद्योगका संरचना निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्र लिमिटेडले जनाएको छ।
अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन्। नेपाल सबैभन्दा ठूलो रारा ताल वरिपरि 16 किलोमिटर दूरी तोकेर नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो। शुक्रबार आयोजित ट्रेल रनमा पुरूषतर्फ कनका सुन्दरी गाउँपालिका 3 जुम्लाका युगराज बुढाले निर्धारित दूरी 1 घण्टा 12 मिनटमा पार गर्दै प्रथम भएका थिए भने सोही गाउँपालिका 1 सोमबहादुर रावत द्वितीय र ओडा नम्बर 2 चन्द्र रावतले तृतीय स्थान प्राप्त गरेका थिए। महिलातर्फ पातरासी गाउँपालिका 2 जुम्लाकै सुनमाया बुढा प्रथम, कल्पना बुढा द्वितीय र राज्यलक्ष्मी रावल तृतीय भएको आयोजक हनुमान ध्वज गुल्म राराका गुल्मपति खिमबहादुर अधिकारीले जानकारी दिनुभयो। प्रथम हुने खेलाड़ीलाई नगद 50,000, द्वितीयलाई 30,000 र तृतीयलाई 20,000 रूपियाँ नगद सहित प्रमाणपत्र मेडल सहित पुरस्कार प्रदान गरिएको छ। पूर्व खेलाड़ीहरूको सक्रियतामा नेपालगंजमा शुक्रबारदेखि प्रथम नगरस्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता शुरू भएको छ। पूर्व खेलाड़ी समाज माकेको आयोजना र नेपालगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगंज रंगशाला स्थित कवर्ड हलमा अण्डर 15 बोइज सिंगल र मेन्स डबल बी लेभल ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा बोइज अण्डर 15 तर्फ 37 र मेन्स डबल तर्फ 32 टोलीको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो। यही जेठ 16 गतेदेखि 18 गतेसम्म विद्यालय स्तरीय महिला एवं पुरूष भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ। प्रथम द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः 20,000, 15,000 र 10,000 रूपियाँ पुरस्कार प्रदान गरिनेछ। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, दिपालको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा आर्थिक सुधार कार्ययोजना जारी, अर्थतन्त्रको सुधारका लागि 6 महिनादेखि 3 वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समय सीमा सहितको कार्ययोजना तय, नागढुङ्गा सुरुङ मार्गको 90% काम सम्पन्न, पुष मसान्तसम्म सञ्चालन गर्ने तयारी, बालबालिकालाई आँखाको समस्याबाट जोगाउन बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव, हुम्लाको तेलगाउँमा केही दिन अघि गएको बाढ़ी पहिरोले 5 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति भएको गाउँपालिकाको तथ्याङ्क, र अमेरिकी सरकारद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।